बहकिनी मनमा तपाईँलाई स्वागत छ। म महावीर विश्वकर्मा। कार्यक्रम हो बहकिनी मन। थाहा संसार नेटवर्क मार्फत देशभरिका लगभग 120 रेडियोहरूबाट तपाईँ एकसाथ यो कार्यक्रम सुनिरहनु भएको छ। बहकिनी मन सोमबार राति 9:18 जति जाँदा आउँछ, अनि विभिन्न अनलाइनहरूबाट पनि तपाईँ यो कार्यक्रम सुन्न सक्नुहुन्छ। बहकिनी मन नामकै युट्युब च्यानलमा पनि यो कार्यक्रम तपाईँ सुन्न सक्नुहुन्छ। बहकिनी मन मूलत प्रेम विषयमा आधारित रेडियो कार्यक्रम हो र साहित्यको मुक्तक विधालाई यो कार्यक्रमले समेटेको छ। बहकिनी मनको आजको श्रृङ्खलामा बहकिनी मन युट्युब मुक्तक कम्पिटिसन फागुन महिनाको त्यो कम्पिटिसनमा पहिलो, दोस्रो र तेस्रो हुने साथीहरू हुनुहुन्थ्यो, उहाँहरूसँग गरिएको कुराकानी नै आज कार्यक्रममा पालै पालो हामी सुनाउँछौँ। फागुन महिनाको विषय अन्तर्जातीय विवाह रहेको थियो। त्यसमा सहभागी भएका साथीहरूमध्येबाट क्रमैसँग तेस्रो, दोस्रो र पहिलो हुने साथीसँग कुराकानी हामी क्रमैसँग सुनाउँछौँ। तेस्रो हुनुभएको थियो रेखा पन्त, इजरायलमा बस्नुहुन्छ, उहाँले 215 भोट प्राप्त गर्नुभएको थियो। दोस्रो ज्ञानेन्द्र अम्गाई, उहाँ दुबईमा बस्नुहुन्छ, 272 अङ्क प्राप्त गर्नुभएको थियो भोट। र पहिलो हुने साथी रुद्र कणेल, दक्षिण कोरियामा उहाँ बस्नुहुन्छ, 296 भोट उहाँले प्राप्त गर्नुभएको थियो। हामी एकैछिनपछि त्यो क्रमैसँग सुनाउँछौँ त्यो कुराकानी, उहाँहरूसँग गरिएको कुराकानी। युट्युबमा चाहिँ पहिले मेरो आफ्नै नामबाट त्यो युट्युब च्यानलको नाम राखिएको थियो, अहिले त्यसलाई परिवर्तन गरेर बहकिनी मन नै राखेका छौँ हामीले। BAHAKINE बहकिनी, अनि एक स्पेस MAN मन, बहकिनी मन। यो युट्युब च्यानल तपाईँले सब्सक्राइब गर्नुभएपछि त्यहाँ एउटा घन्टी जस्तो आउँछ, त्यसमा क्लिक गरिदिनु होला, ताकि त्यहाँ आएका अरू सबै भिडियोको जानकारी तपाईँलाई आउँछ। यति भएपछि हरेक महिना कम्पिटिसन हामीले गर्छौँ मुक्तकमा, विशेष गरी यो चाहिँ सामाजिक विषयमा साथीहरूलाई मुक्तक लेख्न प्रेरित गरौँ भनेर हो। सामाजिक विषयमा हामी कलम चलाउँ भनेर धेरै साथीहरू प्रेमकै विषयमा लेख्न रुचाउनुहुन्छ। म स्वयं पनि प्रेमकै विषयमा बढी मुक्तक लेख्छु, तर सामाजिक विषयहरूमा पनि लेखौँ भन्ने सोचले नै यो सुरु गरिएको हो। सामाजिक विषय हुन्छ, त्यसमै महिनाको 1-3 गतेसम्ममा एउटा भिडियो आउँछ, र 15 गतेसम्म चाहिँ मुक्तक पोस्ट गर्नुपर्ने टाइम हुन्छ। 15 गतेसम्म पोस्ट भएका मुक्तकहरूबाट टप 15 मुक्तक या कहिले टप 10 मुक्तक पनि रहन्छ, योचोटि टप 10 मुक्तक रह्यो, त्यसको भिडियो आउँछ। र त्यसपछि चाहिँ भोटिङ गर्नुपर्ने हुन्छ महिनाको बाँकी रहेको दिनमा, त्यो हरेक प्रत्येक महिनाको मसान्तसम्ममा भोटिङ गरेपछि भोटिङको आधारले पहिलो, दोस्रो र तेस्रो हुने साथीहरूसँग कार्यक्रममा हामी कुरा गर्छौँ। एक एपिसोड चाहिँ उहाँहरूसँग गरिएको कुराकानी रहन्छ, आज त्यस्तै कुराकानी हो। र यो चैत महिनाको विषय चाहिँ समलिङ्गी तेस्रो लिङ्गी प्रति गर्ने व्यवहारको विषय हामीले छानेका थियौँ। यसमा प्राप्त भएका मुक्तकहरूमध्येबाट टप 10 मुक्तक सेलेक्ट गरेर हिजो भिडियो अपलोड गरिसकिएको छ बहकिने मन नामकै युट्युब च्यानलमा। अब यो महिनाको मसान्तसम्ममा प्राप्त भोटको आधारमा पहिलो दोस्रो र तेस्रो हामी छुट्याउँछौँ। भोट गर्दा चाहिँ एकजना साथीले एउटा मात्रै भोट दिन पाउनुहुन्छ र एकजनालाई मात्रै भोट दिन पाउनुहुन्छ। एकजनालाई पनि कतिले चाहिँ दुई तिनवटा भोट दिइरहनु भएको पनि पाइन्छ। त्यसो भयो भने एक भोट पनि काउन्ट हुँदैन, यो सफ्टवेयरले काउन्ट गर्ने हो। यो कुरा चाहिँ एकदमै ध्यान दिनुहोला। अनि एकजनाले दुई तिनजनालाई पनि भोट दिन पाइन्न, त्यसो भयो भने पनि क्यान्सल हुन्छ। अनि अर्को कुरा भनेको चाहिँ त्यो कमेन्ट बक्समा, यो युट्युब भिडियोको कमेन्ट बक्समा भोट दिँदाखेरि भोटिङ कोड हामीले भनेका हुन्छौँ, त्यो भिडियोमा 01, 02, 03, 04, 05 के हो त्यो नै तपाईँले त्यति मात्रै टाइप गरिदिनु होला, 01 या 02 यस्तो मात्रै, या त्यसलाई 01 पनि नलेखिदिनु होला, त्यो काउन्ट गर्नमा त्यो पनि हराउँछ त्यहाँ। त्यसैले अरू मलाई यो मन पर्यो, यस्तो यस्तो भएर मन पर्यो भनेर अरू कति व्याख्या यस्तो पनि कतिपय साथीहरूको आइरहेको छ, त्यसो पनि नगरिदिनु होला है। भोटिङ कोड 01 हो, 01 हो भने 01 टाइप गरिदिनु होला, 1 मात्रै पनि होइन। यति भने अलि धेरै बेर बोले, प्रविधिबाट मलाई जयराम नगरकोटीले साथ दिइरहनु भएको छ। अब चाहिँ फागुन महिनाको विजेताहरूमध्येबाट तेस्रोबाट दोस्रो हुँदै पहिलोमा हामी जान्छौँ। यतिखेर चाहिँ रेखा पन्त जो इजरायलमा रहनुहुन्छ, उहाँले 215 भोट प्राप्त गरेर तेस्रो हुनुभएको थियो। रेखा पन्तसँग गरिएको कुराकानी हामी अगाडि सार्छौँ। रेखाजी, तपाईँलाई बहकिनी मनमा स्वागत छ।
हजुर, धन्यवाद।
र तपाईँलाई बधाई पनि है, बहकिनी मन युट्युब मुक्त कम्पिटिसनको फागुन महिनामा चाहिँ तपाईँ भोटिङको आधारमा तेस्रो हुनुभएको छ, बधाई छ तपाईँलाई।
हजुर, पुनः धन्यवाद यहाँलाई।
तपाईँ इजरायलमा हुनुहुन्छ रेखाजी, सबैभन्दा पहिले चाहिँ त्यो जुन मुक्तक तपाईँको तेस्रो भयो नि, त्यो मुक्तक नै सुनौ न, अनि अरू बाँकी कुरा गरौँला।
अनेकतामा एकताको यदि अभाव रहेमा, अनेकतामा एकताको यदि अभाव रहेमा, राष्ट्र कहाँ अखण्ड रहन्छ भेदभाव रहेमा, अन्तर्जातीय विवाहले जोड्छ धेरै सम्प्रदाय, अन्तर्जातीय विवाहले जोड्छ धेरै सम्प्रदाय, समग्र राष्ट्र निर्बल हुन्छ जातीय वैरभाव भएमा, अनेकतामा एकताको यदि अभाव रहेमा, राष्ट्र कहाँ अखण्ड रहन्छ भेदभाव रहेमा।
तपाईँ इजरायलमा रहनु भएर त्यहाँ मुक्तक लेखिरहँदा अरू साहित्यको अरू विधाहरूमा पनि तपाईँ कलम चलाउनुहुन्छ कि कस्तो छ?
हजुर, यहाँ अब साहित्यमा कलम चाल्ने अरू संस्थाहरू भन्नाले म कुनै संस्थाहरूमा आबद्ध छु, जुन विश्व नेपाली साहित्य महासङ्घ इजरायल जुन साहित्य त्यो संस्थामा आबद्ध छु, अरू संस्थाहरूमा पनि छु, नमस्ते नेपाल हातेमारो सामाजिक संस्थामा छु, त्यही नै हो।
मैले चाहिँ संस्था भन्दा पनि तपाईँ अरू चाहिँ के लेख्नुहुन्छ भनेर बुझ्न खोजेको, मुक्तक सँगै अरू पनि।
हजुर हजुर, धन्यवाद। मैले अलिकति उहाँ हजुरको आवाज क्लियर नबुझ्नाले मैले प्रश्न अर्कोतर्फ लगेको छु। हजुर, मैले मुक्त गजल, म पछिल्लो समयमा कविता पनि लेख्ने प्रयास गरेको छु, मुक्तक लेख्छु, विशेष गरेर मुक्तक र गजल।
तपाईँको अर्को मुक्तक सुनौ अनि तपाईँको मुक्तक लेखनीको विषयमा फेरि कुरा गरौँला।
हुन्छ हुन्छ, यो मुक्तक चाहिँ विशेष गरेर प्रवासमा रहनेहरूको लागि मैले कोरेको छु। स्वदेशका उर्वर भूमि खेर गए सबै, स्वदेशका उर्वर भूमि खेर गए सबै, निवास ढल्यो मझेरी भत्केर गए सबै, स्वदेशका उर्वर भूमि खेर गए सबै, निवास ढल्यो मझेरी भत्केर गए सबै, बचेरा गुणमा छोडी दुई छाक जोहोमा, बचेरा गुणमा छोडी दुई छाक जोहोमा, पखेटा लागे ज जसको उडेर गए सबै, स्वदेशका उर्वर भूमि खेर गए सबै, निवास ढल्यो मझेरी भत्केर गए सबै।
यो तपाईँले के सम्झेर के सोचेर लेख्नु भएको मुक्तक?
नेपालमा जुन एउटा बाल बच्चा र बुढाबुढीको मात्रै नेपाल हाम्रो गाउँ घर मा यति बेला जुन एउटा प्रवासमा जानेहरू, लड्को विदेशमा जुन जवान छोरा छोरीहरू विदेश गइराख्दा र घरमा एउटा बुढाबुढी अनि बालबच्चा मात्रै भएको अवस्थालाई सम्झेर मैले यो सम्झेर कोरेको थिएँ।
विदेश जानुपर्ने चाहिँ बाध्यता छ धेरैको, अब एक हिसाबले त्यो बाध्यताबाटै तपाईँमा पनि त्यो लागु हुन्छ होला, थाहा छैन मलाई, मैले चाहिँ ओभरअलमा हेर्दाखेरि त्यसो होला भनेको। तपाईँ बाहिर बाहिर बसेर नेपालको बारेमा सोचिरहँदाखेरि नि, अब फर्केर नेपाल नै बस्छु, आफ्नै परिवारसँग बस्छु भन्ने त विचार आउँछ नि।
त्यो त विचार आउँछ नि महावीरजी, पक्कै पनि आफ्नो परिवारसँग बस्ने रहर सबैलाई हुन्छ, आफ्नो परिवार छुटेर बस्दा कति गाह्रो हुन्छ भनेर, विशेष गरेर म लगायत प्रवासमा रहनुहुने सबैलाई थाहा छ, रहर हुन्छ, तर अब यो बाध्यता भनौँ, मजबुरी भनौँ, आफ्नो घर परिवारको खासै भन्नुपर्दा यति बेला घर परिवारमा प्रत्येक घरमा चाहिँ विदेश नजानु भएको, परदेश नजानु भएको कोही पनि घरमा खाली हुनुहुन्न होला, यो हाम्रो बाध्यताले गर्दा नै हो। अब नेपालमा पनि यसरी काम गरिखाने अवस्था, एउटा परिवार पाल्न सक्ने एउटा कुनै कल कारखाना एउटा काम पाइयो र त्यो अवस्था सिर्जना भयो भने पक्कै पनि हामी परदेशीहरू पनि नेपालमै फर्किने चाहनामा छौँ, त्यो अवस्था आओस् भन्न पनि चाहन्छु, त्यो सिर्जना चाँडै होस्, त्यो अवस्था हाम्रो नेपालमा आउन सकेको होस्, आउनुपर्छ भन्न चाहन्छु म।
अर्को मुक्तक सुनाउनु छ तपाईँको।
हस्, हर समस्याको समाधान हुन्छ, हर समस्याको समाधान हुन्छ जसरी रात पछि बिहान हुन्छ, हर समस्याको समाधान हुन्छ जसरी रात पछि बिहान हुन्छ, विश्वास नै हो सबैभन्दा ठुलो, पुजेपछि ढुङ्गा पनि भगवान हुन्छ। हर समस्याको समाधान हुन्छ जसरी रात पछि बिहान हुन्छ।
अहिलेसम्म मुक्तक चाहिँ कति जति लेख्नु भयो तपाईँले?
छन् होला 200 मुक्तकहरू।
त्यसमध्येमा हुन्छ नि एकदम मन छुने, कुनै ठाउँमा सुनाउन मन लाग्दा, सुनाउने अवसर हुँदा सुनाइहाल्न मन लाग्ने मध्येको कुनै एउटा मुक्तकै देखेर सुनाइदिनुहोस् न हामीलाई।
हुन्छ, यति बेला मुक्तकहरू त मैले धेरै नै छन्, यसमा विशेष गरेर राष्ट्रियताको मुक्तकहरू पनि छन्, देश विकासको लागि देशको अवस्था हेरेर लेखिएका मुक्तकहरू पनि छन्। म एउटा मुक्तक, एउटा यो प्रेमिल पनि छ, जुन यहाँले भने जस्तै प्रेमिल मुक्तक म कोही कसैको लागि भनेर सुनाउन चाहन्छु। तिम्रै तस्बिरमा मेरो सिरान देख्नेछौ एक दिन, तिम्रै तस्बिरमा मेरो सिरान देख्नेछौ एक दिन, पर्ख त्यो सन्नाटाको बिहान देख्नेछौ एक दिन, तिम्रै तस्बिरमा मेरो सिरान देख्नेछौ एक दिन, पर्ख त्यो सन्नाटाको बिहान देख्नेछौ एक दिन, निस्वार्थ प्रेममा आफ्नै ज्यानको आहुति गर्ने, निस्वार्थ प्रेममा आफ्नै ज्यानको आहुति गर्ने हो त्यही रेखाको चिहान देख्नेछौ एक दिन, तिम्रै तस्बिरमा मेरो सिरान देख्नेछौ एक दिन, पर्ख त्यो सन्नाटाको बिहान देख्नेछौ एक दिन।
यो मुक्तक चाहिँ के सोचेर लेख्नु भएको हो भन्न मिल्छ?
पक्कै पनि मजाले मिल्छ, हरेक कुराहरू हामीले कुनै न कुनै एउटा साहित्यिक एउटा कुनै मुक्त गजल भनौँ कि भावना भनौँ केही कोर्दाखेरि केही न केही मनमा काल्पनिक कुराहरू केही कसैलाई सिर्जना गरेर केही चित्रण गरेर कोरिन्छ भने यो कोही कसैको सम्झनामा कोरिएको यो मुक्तक थियो, मैले यति नै भन्न चाहन्छु यहाँलाई।
ए हुन्छ, अनि 200 जति मुक्तक लेखिसक्नु भयो, तपाईँ मुक्तक सङ्ग्रह निकाल्छु भन्ने जस्तो सोचमा चाहिँ हुनुहुन्छ कि हुनुहुन्न?
पछिल्लो समयमा मेरा मुक्तकहरू गजलहरू संयुक्त सङ्ग्रहमा निस्केका छन् महावीरजी, मैले मात्र एकल मुक्तक निकालेको छैन, त्यो पनि सोच्दैछु मैले, हेरौँ अब कति बेला समय परिस्थिति कति बेला सबै कुरा टक्क मिल्छ, त्यो समय कुरिरहेको छु।
ए ल, त्यसको लागि पनि शुभकामना है तपाईँलाई बहकिने मनको तर्फबाट।
हजुर, धेरै धन्यवाद यहाँलाई, धेरै धन्यवाद।
अब चाहिँ हामी लगभग अन्ततिर छौँ, त्यसो हुँदा तपाईँको केही मुक्तक सुनौँ अनि त्यसपछि छुट्यौँ।
हुन्छ, म यति बेला नेपालकै लागि, नेपालमा हामी नेपालमा प्राकृतिक सम्पदाहरू के कति छन् र पनि एउटा लोप भएर एउटा त्यो प्राकृतिक सम्पदाको खासै महत्त्व चिनाउन हामीले नसकिरहँदा म यो मुक्तकभित्र नै रहेर त्यो नेपालको सम्पदाहरूलाई थोरै चिनाउन चाहन्छु। अदृश्य सुन खाने कति छन् कति छन्, अदृश्य सुन खाने कति छन् जति छन् प्राकृतिक सम्पत्ति छन्, अदृश्य सुन खाने कति छन् जति छन् प्राकृतिक सम्पत्ति छन्, पाखैभरि मृत सञ्जीवनी जडीबुटी अनि ओखती छन्, अदृश्य सुन खाने कति छन्।
अब अर्को एउटा पनि सुनाइदिनुहोस् न।
हजुर, अर्को मुक्तक छ, पाठ्यक्रम र विषयवस्तु समसामयिक हुनुपर्छ, पाठ्यक्रम र विषयवस्तु समसामयिक हुनुपर्छ, सिप र कला सिकाउने प्राविधिक हुनुपर्छ, कालो र भालुका दन्ती कथाले पुग्दैन, कालु र भालुका दन्ती कथाले पुग्दैन, शिक्षा प्रयोगत्मक र वैज्ञानिक हुनुपर्छ, पाठ्यक्रम विषयवस्तु समसामयिक हुनुपर्छ, सिप र कला सिकाउने प्राविधिक हुनुपर्छ। यो नेपाल विकासको लागि के गर्नुपर्छ भन्ने विषयको लागि मैले लेखेको मुक्तक हो यो।
ए हुन्छ रेखाजी, तपाईँसँग कुराकानी भयो, तपाईँको मुक्तकहरू सुन्न पायौँ हामीले, धेरै साथीहरूले सुन्न पाउनु पनि भयो, तपाईँलाई धेरै धन्यवाद। अब चाहिँ हामी छुट्टिन्छौँ है त।
हजुर, यहाँलाई पनि धेरै धन्यवाद यहाँको यो कार्यक्रममा विशेष गरेर मलाई यो स्थान दिनुभएको, यो मुक्तक राखेर जुन नेपालमा एउटा लोप भएका हरेक एउटा समसामयिक विषयलाई, एउटा सामाजिक कुराहरूलाई एउटा सब्जेक्ट बनाएर, एउटा विषय बनाएर उठाउनु भएको छ, त्यस विषयमा मलाई मुक्तक राख्ने स्थान दिनुभयो यहाँको ला, यहाँलाई म धन्यवाद आभार प्रकट गर्न चाहन्छु। र मलाई जुन मेरो मुक्तकमा एउटा कमेन्ट गरेर, एउटा भोट गरेर भोट दिनुहुने समस्त साहित्यिक अनुरागीहरूमा म पूर्ण आभारी छु। यहाँहरू सबैलाई म सम्झना मनैमा यहाँहरूको म ऋणी छु भन्न चाहन्छु। एकदमै धेरै धन्यवाद यहाँलाई पनि महावीरजी, यहाँको कार्यक्रम अझै उन्नति प्रगतिको शुभकामना दिन चाहन्छु। यहाँको कार्यक्रमको अझै उत्तरोत्तर प्रगतिको शुभकामना दिन चाहन्छु। म यो प्रवासको बन्द कोठाबाट यो आवाज संसारभर सुनिराख्नु भएको समस्त साहित्यिक अनुरागीहरूमा पुनः साहित्यिक नमन पनि भन्न चाहन्छु।
रेखा पन्त इजरायलमा रहनुहुन्छ। बहकिनी मन युट्युब मुक्त कम्पिटिसनको फागुन महिनामा उहाँ तेस्रो हुनुभएको थियो, 215 भोट प्राप्त गरेर। उहाँसँग कुराकानी त मैले सुन्नुभयो, अरू केही पनि कुरा गर्दिनँ। यतिखेर दोस्रो हुने साथी, फागुन महिनामै दोस्रो हुने साथी जो दुबईमा बस्नुहुन्छ, ज्ञानेन्द्र अम्गाई, उहाँले 272 भोट प्राप्त गर्नुभएको थियो। ज्ञानेन्द्र अम्गाईसँगको कुराकानी अब हामी अघि सार्छौँ। ज्ञानेन्द्रजी, तपाईँलाई स्वागत छ बहकिनी मनमा।
धन्यवाद हजुरलाई।
तपाईँ बहकिनी मन युट्युब मुक्त कम्पिटिसनको फागुन महिनाको दोस्रो हुनुभएको छ, त्यति भोट प्राप्त गरेर, तपाईँलाई बधाई पनि छ।
धेरै धेरै धन्यवाद।
सबैभन्दा पहिले चाहिँ तपाईँको त्यो मुक्तक नै सुनौ न, दोस्रो भएको मुक्तक।
इमान, इज्जत, प्रतिष्ठा र अवकाशको कुरा आयो मलाई, उसलाई हर्षको, मलाई चाहिँ विश्वासको कुरा आयो। इमान, इज्जत, प्रतिष्ठा र अवकाशको कुरा आयो, उसलाई हर्षको, मलाई चाहिँ विश्वासको कुरा आयो। नमुना जोडी बनाउला भने गरेको थिएँ सोखको प्रेम, विवाहको साइत जोड्नै लाग्दा जासको कुरा आयो।
तपाईँको बसाई चाहिँ कहाँ हो भनिदिनुहोस् न अहिले।
म मेरो बसाई अबुधाबी दुबईमा छु सर। म अहिले
नेपालमा चाहिँ घर कहाँ?
घर नेपालमा, घर नामजुङ लखन गाउँपालिका, नाजुङ टु गोर्खा।
तपाईँको उमेर चाहिँ कति भयो ज्ञानेन्द्रजी?
मेरो उमेर 48 भयो सर, 48 वर्ष उमेर भयो। मेरा 3 छोरीहरू छन्।
तपाईँ बाहिर यसरी वैदेशिक रोजगारीमा जान थाल्नु भएको कति भयो नि, कति वर्ष भयो?
म 22-24 वर्ष भयो सर म वैदेशिक रोजगारीमा। मलाई खास त कवितामा अलिकति रुचि छ।
तपाईँको अर्को मुक्तक पनि सुनाउनुहोस् न।
अर्को मुक्तक म एउटा हजुरलाई एउटा जमानाको बारेमा भन्छु है, एउटा हाँसो लाग्दो फट्टाको पाराको पनि छ।
हुन्छ भन्नुहोस् न।
पाछा बाछा र चण्डालहरूको जमाना कस्तो हत्तेरिका, भाछन् मिर्दा निमुखा तिनकै खजाना कस्तो हत्तेरिका। पाछा बाछा र चण्डालहरूको जमाना कस्तो हत्तेरिका, भाछन् मिर्दा निमुखा तिनकै खजाना कस्तो हत्तेरिका। को नाममा कमिसन लिँदै धन्दाले रुपियाँ कमाए, मात्र मुखले विकासे बाजा बजाना कस्तो हत्तेरिका।
तपाईँ काम चाहिँ के गर्नुहुन्छ तपाईँ?
म सिक्युरिटीमा जाहिर हो सिक्युरिटी सर।
मैले तपाईँलाई यो सोधेको चाहिँ किनभने यो फागुन महिनाको युट्युब मुक्त कम्पिटिसनमा तपाईँ जो पहिलो, दोस्रो, तेस्रो हुनुभयो, रुद्रजीसँग पहिले कुरा गरियो, तपाईँ र रेखाजीसँग कुरा गर्नै गाह्रो भयो के, तपाईँहरूलाई कुर्दा कुर्दा के 2 नै यत्तिकै पर्खेर बस्नु पर्यो हामीले, त्यही भएर तपाईँको समय मिलाउन एकदम गाह्रो रहेछ भन्ने बुझ्यौँ, त्यही भएर के गर्नु हुँदो रहेछ भनेर सोधेको
सर। अब त्यही हो, मोबाइल चलाउनु पाइँदैन, 12 ड्युटी छ सर। अब मोबाइल चलाउनलाई दिउँसो पाइँदैन, बेलुकाखेरि हो। अब त्यही पनि अब त्यही बिल्डिङमा अब हिँ बस्ने हिँ खाने हो, त्यो भएको हुनाले हाम्रो यो पिएसबिटीवाला चेकिङ गर्छ क्या सर, पायो भने फाइन हान्छ, त्यो भएको हुनाले ड्युटी सकेपछि यसो फुर्सद त्यही पनि अहिले फेरि ट्रेनिङको लागि यता र उता सिक्युरिटी जाहेर हजुरलाई थाहा छ।
तपाईँको ट्रेनिङ पनि चलिरहेको भन्दै हुनुहुन्थ्यो है, मोबाइल पनि चलाउन पाइनँ, ट्रेनिङ चलिरहेछ मेरो भन्दै हुनुहुन्थ्यो नि तपाईँ त। तपाईँको ट्रेनिङ सक्यो अस्ति चलिरहेछ भन्दै हुनुहुन्थ्यो नि,
सक्यो फेरि आउँदैछ सर, यस्तै चलिरहन्छ, अब कोही बेला कतै पठाउँछ, कोही बेला कतै पठाउँछ सर, यस्तै छ, ठिकै छ, मौका पाएँ अब चाहिँ आज पुस्ता गरौँ त्यो ट्रेन अन्त कुन साथ हजुर कहाँ हाजिर भए।
ए
म एउटा कुना बसेर बात,
ए है कति गाह्रो छ, तैपनि हेर्नुहोस् न तपाईँले यस्तो अप्ठ्यारो अवस्थाबाट पनि बहकिने मनको लागि समय निकालिदिनु भयो, धेरै धन्यवाद है तपाईँलाई।
अनि म एउटा फेरि भनौँ है,
हुन्छ भन्नुहोस्।
भ्रष्टाचारी सूचीमा नाम गर्नेहरू सम्मानित हुँदा, निर्दल निर्लज्ज भई देशको ढुकुटी फोर्नेहरू सम्मानित हुँदा, भ्रष्टाचारी सूचीमा नाम गर्नेहरू सम्मानित हुँदा, निर्लज्ज भई देशको ढुकुटी फोर्नेहरू सम्मानित हुँदा, पुष्टि हुन्छ सिंहै संसार भ्रष्टबाटै सञ्चालित छ, पीडितका राहत सामग्री चोर्नेहरू सम्मानित हुँदा।
अनि तपाईँले यसरी मुक्तक लेख्नको लागि चाहिँ कसरी समय मिलाउनुहुन्छ? कविता नि लेख्नु हुँदो रहेछ तपाईँ, यति व्यस्त हुनुहुन्छ, कुन समयमा लेख्नुहुन्छ?
अब मेरो बेलुकाखेरि समय हुन्छ सर, अब सुत्ने बेला यसो गम्ती हो त्यो बेला आउँछु, म 10-11 बजी सुत्छु सर।
ए बेलुकाको समयमा लेख्नुहुन्छ,
मैले खाना खाएर यसो लड चल्दा हसिना पल्टिन्छ, कलम लेख्छु हो त सर, लेख्छु हो त्यही गर्छु सर, समयको सदुपयोग।
नेपालबाट चाहिँ तपाईँ जुन देशमा बसिरहनु भएको छ त्यहाँ जाने धेरै साथीहरू चाहिँ सेक्युरिटी गार्डमा जाँदाखेरि राम्रो हुन्छ भन्ने बुझाइ छ नि, ड्राइभर या सेक्युरिटी गार्डमा जाँदा राम्रो हुन्छ भन्ने। तपाईँ सेक्युरिटी गार्डकै काम गरिरहनु भएको छ, कस्तो छ आर्थिक हिसाबले कतिको राम्रो हुन्छ सेवा सुविधा, या कतिको सुरक्षित हुन्छ, कतिको गाह्रो, कस्तो हो
सर? अब यो कस्तो भने, यो लाइन मैले सुरुमै गरेँ भएर यो लाइन छोडिनँ, मैले जब इन्डियामा थिएँ 7 वर्ष इन्डियामा गुरु फोरमा गाइड खाएँ, त्यसपछि इन्डियाबाट मलाई ट्रान्सपोर्ट गरेर कतार पठायो, अनि कतारमा 12 वर्ष बसेँ गुरु फोरमा, अनि 12 वर्षको बाबा बेच्नु भयो म नेपाल गएँ, क्यान्सिल गएँ, त्यसपछि फेरि 10 लाख रुपियाँ कर्जा भयो छोरीहरूलाई पढाउन, त्यही त प्राविधिक लाएँ, अनि त्यसपछि फेरि म अबुधाबी अहिले 4 वर्ष पुगेर 5 लाख रहेछ सर,
त्यही त मैले सोधेको चाहिँ कतिको त्यो गाह्रो सजिलो कस्तो हुन्छ, आर्थिक रूपमा सेवा सुविधा कस्तो हुन्छ भनेर।
राम्रै छ, तलबले हिसाबले राम्रै छ भन्नु पर्यो, अहिले अरू हेरी सिक्युरिटीमा राम्रै तलब छ यो
ए। अब अर्को मुक्तक सुनाउनुहोस् न तपाईँको।
कोही पनि अर्काको घर नपर्नु है हजुर, रिस गरेर कहिल्यै आँखा नतर्नु है हजुर, कोही पनि अर्काको घर नपर्नु है हजुर, रिस गरेर कहिल्यै आँखा नतर्नु है हजुर, हामी सबै समान छौँ त्यही बुझ्नुपर्छ, नारी पुरुष बिचमा विभेद नगर्नु है हजुर।
तपाईँले त्यहाँ बसेर मुक्तक लेख्नुहुन्छ, कविता लेख्नुहुन्छ, कार्यक्रमहरूमा पनि भाग लिनुहुन्छ कि, या त्यहाँ कार्यक्रम हुन्छ कि हुँदैन भन्ने पनि थाहा छैन हामीलाई त, कस्तो छ त्यहाँको अवस्था चाहिँ?
हजुर सर, मैले चाहिँ पहिला छुट्टी पनि हुन्थ्यो र अनि साथीहरूले रिलिभर पठाउँथे कम्पनीले, जान्थेँ पोहोरको सालमा कविता मैले वाचन गर्थेँ, अनि त्यसपछि कविता वाचन गर्थेँ, कार्यक्रममा गएर मैले चाहिँ वाचन गर्थेँ सर, कार्यक्रमहरू मलाई चाहिँ खुसी लाग्छ, म कार्यक्रममा गएर चाहिँ उपस्थित भएर वाचन गर्न पाएँ भने मलाई एकदम खुसी लाग्छ सर, त्यो भएको हुनाले मेरो रुचि छ, म नेपालमा आएपछि हजुरहरूलाई भेट्छु र म कार्यक्रमहरू पनि रुचि राखेर म कार्यक्रममा जान्छु।
ए हो हो, एकदम राम्रो थियो। त्यहाँ चाहिँ कार्यक्रमहरू कतिको हुन्छन् नि अचेल?
कार्यक्रम त यहाँ हुन्छ सर, हाम्रो त समय हुँदैन सिक्युरिटी जाहिर, म आफैलाई त्यही भएर मन कुटु कुटु भएर बस्छ सर, अन्त कार्यक्रम हुन्छ, सुनिन्छ, न्युज आउँछ, आफू जान पाइँदैन, अलिकति खल्लो महसुसको बेला हुन्छ जब कार्यक्रम हुन्छ, अन्त बेला समावेश हुन सकिँदैन, तब मलाई अलिक खल्लो कस्तो कस्तो लागिरहेछ, कस्तो जिन्दगी रहेछ भन्ने, मलाई हारेको जिन्दगी रहेछ है भन्ने महसुसको बेला हुन्छ।
तपाईँको
तपाईँहरू जस्ता जस्ता महावीर जस्ता सरहरूबाट युट्युब च्यानलमा भने अलिकति मौका पाएको, म तपाईँलाई फेरि पनि मुरीमुरी धन्यवाद दिन चाहन्छु, बसी बसी मैले यहाँ हजुरसँग सम्पर्क गर्न पाएँ, त्यसको लागि खुसी छु, र सन्तोष भाइलाई पनि म चाहिँ मलाई अगाडि बढाउनको लागि एउटा चाहिँ प्रस्ताव राखेर अगाडि गरौँ, बजार बढाउनको लागि सहयोग गर्ने मेरो सन्तोष भाइलाई पनि म मुरीपुरी धन्यवाद दिन चाहन्छु हजुरहरू मार्फत है।
हुन्छ, तपाईँको अलि अन्त अन्ततिर छौँ, त्यही भएर तपाईँको अरू मुक्तक नै सुनौ न, अर्को मुक्तक सुनाइदिनुहोस् न।
घरी घरी तिमीले मलाई रुवायौ किन, हिजो बाचा कसम खुवायौ किन, घरी घरी तिमीले मलाई रुवायौ किन, हिजो बाचा कसम खुवायौ किन, आज आफै धोका दिनु थियो भने पहिले मलाई मूर्ति छुवायौ किन।
अर्को मुक्तक पनि छ तपाईँसँग,
अब एउटा सुनौ है।
हुन्छ, त्यो एउटा सुनाउनुहोस् अनि छुट्टिन्छौँ हामी।
लो एउटा म समवेदना कविता सुनाउँछु सर।
हुन्छ हुन्छ, सुनाउनुहोस्।
थियो वेदना चित्कार शब्द लेख्दा समवेदना, मूर्छित प्रिय लासमाथि देख्दा समवेदना, थियो वेदना चित्कार शब्द लेख्दा समवेदना, मूर्छित प्रिय लासमाथि देख्दा समवेदना, लाखौँ सपना सजाएर दलाल मताई बेचिएर उडे सपना मरुभूमिमा देख्दा समवेदना।
हुन्छ ज्ञानेन्द्रजी, तपाईँसँग कुराकानी गर्न पाइयो, यो समय निकै महत्त्वपूर्ण समय मिलाउनु भएको छ, अब चाहिँ बिदा हुनुपर्ने बेला भएको छ, तपाईँलाई धेरै धन्यवाद है।
हजुर, समस्यासँग भागेर कहाँ हुन्छ, समस्यासँग भागेर कहाँ हुन्छ, मनमनै मात्र जागेर कहाँ हुन्छ, समस्या भागेर कहाँ हुन्छ, मनमनै मात्र जागेर कहाँ हुन्छ, अधिकार खोज्न सक्नुपर्छ चेली, सधैँ मुखले मात्र मागेर कहाँ हुन्छ। हस् त, धन्यवाद तपाईँले मलाई समय दिनुभयो, र महावीरज्यूलाई म अवश्य नेपाल आएर भेट्दैछु, र सर्वप्रथम त मेरो एउटा भाइ हो गुरु भनौँ, म सन्तोष अङ्गाईलाई म फेरि पनि म चाहिँ धन्यवाद दिन चाहन्छु, र जति पनि सहयोग गरिरहेका छ भाइले म त्यसलाई म हृदयदेखि नमन गर्छु, आभारी छु। र त महावीर सरलाई पनि म धेरै धेरै धन्यवाद दिँदै बिदा चाहन्छु, धन्यवाद।
हस्, धन्यवाद। ज्ञानेन्द्र अम्गाईसँगको कुराकानी भर्खरै तपाईँले सुन्नुभयो, दुबईमा बस्नुहुन्छ, 272 भोट प्राप्त गरेर फागुन महिनाको बहकिनी मन युट्युब मुक्त कम्पिटिसनमा दोस्रो हुनुभएको थियो। फागुन महिनाको विषय चाहिँ अन्तर्जातीय विवाह रहेको थियो। अब चाहिँ पहिलो हुने साथीसँगको कुराकानी प्रसारण गर्ने बेला भएको छ। दक्षिण कोरियामा बस्नुहुन्छ रुद्र कणेल, जसले 296 भोट प्राप्त गरेर पहिलो हुनुभएको थियो बहकिनी मन युट्युब मुक्त कम्पिटिसनको फागुन महिनामा। अब चाहिँ रुद्र कणेलजीसँग गरिएको कुराकानी अघि सार्छु। रुद्रजी, यहाँलाई स्वागत छ बहकिनी मनमा।
हजुर, नमस्कार दाजु।
अनि तपाईँलाई बधाई पनि छ है, तपाईँ चाहिँ पहिलो हुनुभयो बहकिनी मन युट्युब मुक्त कम्पिटिसनमा फागुन महिनामा।
हजुर, अनि धन्यवाद दाजु, यहाँ लगायत बहकिनी मन परिवार र मलाई अमूल्य भोट गरेर पहिलो स्थान बहकिनी मनको मुक्त कम्पिटिसनमा पहिलो स्थानमा पुर्याउनु भने सम्पूर्ण मेरा साथीहरू र प्रियजनहरूप्रति हार्दिक आभारी छु, हृदयदेखि नै बधाई दिन चाहन्छु उहाँहरूलाई।
तपाईँको पहिलो भएको त्यो मुक्तक नै सुनौ न, अनि अरू कुराकानी गरौँला त्यसपछि।
परिवर्तन हुन पाउने अवसरबाट निकालिन्छ, अनि आफ्नै आफन्तको नजरबाट निकालिन्छ, बाहिर जति बोले पनि स्वीकार्दैन यो समाजले। परिवर्तन हुन पाउने अवसरबाट निकालिन्छ, अनि आफ्नै आफन्तको नजरबाट निकालिन्छ, बाहिर जति बोले पनि स्वीकार्दैन यो समाजले। अन्तर्जातीय विवाह गरे घरबाट निकालिन्छ।
अनि रुद्र कणेलजीको नेपालमा घर कहाँ, दक्षिण कोरियामा कहाँ बस्ने, के गर्ने, त्यो भनिदिनुहोस् न।
हजुर दाजु, मेरो नेपालमा घर चाहिँ चितवन जिल्ला राप्ती 7 पर्छ, अहिले दक्षिण कोरियाको मासान भन्ने ठाउँमा छु दाजु।
कति भयो तपाईँ जानुभएको?
म कोरिया आएको 5 पुग्न लाग्यो दाजु, अब करिब करिब 4-5 जति बाँकी छ सकिनको लागि।
तपाईँले के गर्नुहुन्छ त्यहाँ, तपाईँको पेसा चाहिँ के हो?
मेरो पेसा त्यही हो दाजु, कोरियामा आउने सबैको अब कम्पनीमा काम गर्ने, अब एग्रिकल्चरमा हुन्छ, मेरो चाहिँ कम्पनीमा हो, कम्पनी मेसिन चलाउने हो, अब डे नाइट काम गर्नुपर्छ, एक हप्ता डे एक हप्ता नाइट, त्यही हो दाजु।
उता पुगिसकेपछि चाहिँ यहाँ जुन प्रोसेस पुरा गरेर एक्जाम दिएर सबै प्रक्रिया पुरा गरेर गइसकेपछि कस्तो छ त्यहाँको आर्थिक रूपमा या अरू बसाइको रूपमा चाहिँ, कतिको सहज कतिको राम्रो कस्तो छ?
सुरुमा चाहिँ अलिकति गाह्रै हुन्छ एडजस्ट हुनुको लागि, सुरुमा 2-4 भाषाको समस्यादेखि लिएर अलिकति अब यहाँको मान्छेहरू प्रायः इङ्ग्लिस बोल्न जानेको हुँदैन, कोरियन भाषै जान्नुपर्ने हुन्छ, सबैभन्दा ठुलो चाहिँ भाषै रहेछ यहाँ। भाषा सिकिसके पछाडि पछि चाहिँ 2-4 महिना पछाडि अलिकति सहज हुँदै जान्छ, यहाँको कामहरू सबै सिक्दै गइन्छ, अलिकति यहाँको मान्छेहरू छिटो काम गर्नेलाई बढी प्राथमिकता दिने हुनाले हात एकदम छिटो चलाउनु पर्ने हुन्छ, त्यो भएर अलिकति सुरुमा चाहिँ गाह्रो हुन्छ दाजु, सुरुमा 2-4 महिनाको लागि चाहिँ।
त्यहाँ काम गर्ने ठाउँमा हुने चाहिँ नेपालीहरू साथीहरू नै बढी हुनुहुन्छ कि त्यही देशको या अरू देशको पनि हुनुहुन्छ, कस्तो हो?
प्राय अब नेपाली भएको ठाउँमा नेपाली नै हुन्छ र विदेशी पनि सँगसँगै हुन्छन्, कतिपय देशमा चाहिँ अब 15-16 देशको मान्छेहरू हुन्छन् र अब नेपाली भएको ठाउँमा नेपाली नै राखिएको हुन्छ, किनकि भाषाको लागि सहजता हुन्छ, एउटा काम गर्ने वातावरण सहज हुन्छ भन्ने हिसाबले यहाँको मान्छेहरूले त्यही हिसाबले चाहिँ कामदारहरू मगाउँछ देशबाट चाहिँ, अनि यहाँको मान्छेहरूसँगै काम गर्नुपर्ने हुन्छ धेरै चाहिँ।
अनि अर्को एउटा मलाई जिज्ञासा लागिरहेको कि तपाईँसँग कुरा गरिरहँदा, त्यहाँ अरू देशको
हजुर
जो कामदारहरू आउनुहुन्छ उहाँहरू पनि नेपालको जस्तै प्रक्रिया पुरा गरेर यसरी नै हो आउने?
हजुर एकदम त्यही हो दाजु, अब इपिएस प्रणालीबाटै इम्प्लोइमेन्ट परमिट सिस्टम भन्छ त्यसलाई चाहिँ, त्यो त्योबाटै आउने हो, यहाँबाट गभर्मेन्ट टु गभर्मेन्ट कन्ट्याक्ट हो, कसैले पैसाबाट पैसा ल खुवाएर चाहिँ म लगिदिन्छु भन्दा त्यो चाहिँ गलत हो दाजु, एकदमै त्यसमा चाहिँ कोही नझुकिँदा हुन्छ, साथीहरूलाई म यहीँबाट पनि भन्न चाहन्छु त्योबाट चाहिँ सम्भव छैन, त्यो इपिएसबाटै आउने हो, सरकारी प्रक्रियाबाटै हो त्यो, जे जे हुन्छ सरकारबाटै हुने हो, कसैले पैसा खुवाएर छिटो हुने नखाएर ढिलो हुने भन्ने चाहिँ हुँदैन, हामी पनि सुरुमा त्यो होला भन्ने सोच्थ्यौँ तर वास्तवमा त्यो गलत रहेछ एकदम।
हुन्छ रुद्रजी, अब तपाईँको मुक्तक सुनौँ अर्को।
देश डुबाउने कुराकानी बन्द गरिदेखा, झुटो बोल्ने आफ्नो बानी बन्द गरिदेखा, यथार्थमै देशको मुहार फेर्ने भए सरकार, देश डुबाउने कुराकानी बन्द गरिदेखा, झुटो बोल्ने आफ्नो बानी बन्द गरिदेखा, यथार्थमै देशको मुहार फेर्ने भए सरकार, उद्योग खोली राहदानी बन्द गरिदेखा, उद्योग खोली राहदानी बन्द गरिदेखा।
तपाईँसँग मैले कुरा गरिरहँदा अरू पनि धेरै साथीहरू जो वैदेशिक रोजगारीमा हुनुहुन्छ, बहकिने मन सुन्नुहुन्छ उहाँहरूले, समय मिलाएर भए पनि उहाँहरूको एउटा आक्रोश हुन्छ नेपालको सरकारप्रति, किनकि सरकार भने अभिभावक हो तर स्वदेशमै रोजगारी सिर्जना गर्न नसक्ने अनि विदेशमा चाहिँ सधैँ राहदानी बनाउने अनि विदेशमा चाहिँ आफ्नो युवाहरू नै उतैतिर पठाउने भनेर, यो आक्रोशको विषयमा तपाईँहरूको त्यहाँ कुरा कानी पनि साथीहरूको बिचमा हुन्छ कहिलेकाहीँ, कस्तो हुन्छ?
हुन्छ हुन्छ दाजु एकदम, अब जस्तो कुनै सरकार आउँदा अलिकति आशा जाग्ने जस्तो, जस्तो अब यो सरकारले केही गर्छ कि स्थिर सरकार भयो नि भन्ने कुराहरू बहस भइरहन्छ, हामी बिदा मनाउँदा पनि त्यही देशकै विषयमा चिन्ता गरिरहेको हुन्छौँ, रुममा बस्दाखेरि अब देशमा गएर के गर्ने होला, सधैँको लागि विदेशमा सम्भव पनि छैन र देशमा गएर हामी के गर्न सक्छौँ भनेर हामी सरसल्लाह पनि गरिरहेको हुन्छौँ बेला बेलामा, तर त्यो सरसल्लाह गरिन्छ पछि सम्झिँदै जाँदा देशको स्थिति सम्झिँदाखेरि विदेशी नै पर्छ भन्ने बाध्यता जस्तो लाग्दो रहेछ दाइ, त्यो भएर देशको स्थिति हेर्दाखेरि अनि धेरै कुराहरू मनमा खेल्छन् अनि मुक्तको रूपमा लेखिन्छ कहिलेकाहीँ, कहिलेकाहीँ त्यस्तै समाचारको रूपमा आउँछ, त्यस्तै छ दाजु।
अनि अहिले चाहिँ देशमा लगभग अब स्थायी सरकार 5 वर्षको भन्ने कुरा छ है, समृद्धि आर्थिक विकास समृद्धि भन्ने नारा लिएर अगाडि बढिरहेको छ अहिलेको सरकार, यो समाचारहरू हेरिरहँदाखेरि कस्तो लाग्छ, के हुन्छ तपाईँहरूको कुराकानी चाहिँ?
कुराकानी अहिले चाहिँ यस्तो छ दाजु, अब धेरैको आशा छ अहिले चाहिँ, किनकि 5 वर्ष सरकार भनेर पहिले अब 5 वर्षको लागि स्थायी सरकार भनिएको छ, त्यो माथि पनि तपाईँको 2/3 भन्दा बढी मत ल्याएर चाहिँ सरकार गठन भएको छ, अब केही हुन्छ भन्ने आश धेरैलाई छ, विकासका योजनाहरू आइसकेका छन् आइरहेका छन् बेला बेलामा, अब ठाउँमा चाहिँ विकासको गति अगाडि बढ्छ भन्ने आशा चाहिँ धेरै मानिसमा छ दाजु, अहिले चाहिँ त्यही चर्चा परिचर्चा भइरहेको छ देश विदेश जतासुकै, अब केही हुन्छ भन्ने आशा चाहिँ छ दाजु।
अब अर्को मुक्तक सुनौ अनि मुक्तको विषयमा कुराकानी गर्छु म।
सुख मात्रै पाएर निको हुने भए, खुसी मनमै दबाएर निको हुने भए, दिल दुखेका मान्छेहरू कमै हुन्थे होला, सुख मात्रै पाएर निको हुने भए, खुसी मनमै दबाएर निको हुने भए, दिल दुखेका मान्छेहरू कमै हुन्थे होला, दिलमा मलहम लगाएर निको हुने भए, दिलमा मलहम लगाएर निको हुने भए।
त्यहाँ नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखा पनि छ नि, तपाईँ पनि आबद्ध हुनुहुन्छ?
हजुर दाजु म प्रत्यक्ष रूपमा चाहिँ छैन अहिलेसम्म, साथीहरूले भन्नुभएको थियो तर मेरो विविध समस्याले गर्दा अलिकति पहुँच पनि अलिकति टाढा भयो, म अलिकति त्यो कामको कारणले गर्दा पनि अब जान नपाउने त्यस्तो भएको कारणले गर्दा प्रत्यक्ष रूपमा चाहिँ छैन दाजु, तर अप्रत्यक्ष रूपमा म संलग्न छु, कार्यक्रममा गइरहेको हुन्छु, कार्यक्रममा सहभागी भइन्छ, सबै हामी कमिटीमा छौँ, एकदम सम्पर्कमा भइरहन्छौँ, अझ यहाँभन्दा अगाडि बोल्ने साथीहरू सन्तोष अमगाईहरू डिया सूर्यहरू अनि अर्को सञ्जय घिमिरेहरू उहाँ सबैसँग हाम्रो सम्पर्क छ दाजु।
तपाईँको चाहिँ मुक्तक लेखन कहिलेबाट सुरु भएको?
मेरो चाहिँ यहाँ कोरिया आएदेखि नै भन्नुपर्छ। अब कोरिया आएदेखि मैले बगिने मन सुन पहिला नेपालमा नै सुन्थेँ, तर मुक्त लेख्ने कसरी भन्ने खासै त्यति जानकारी थिएन। तर जब यहाँ आइसके पछाडि मैले कामको सिलसिलामा धेरै कुराहरू भोगाइ भयो, अनि त्यसपछि साहित्यमा लाग्यो भने केही न केही आफूलाई सन्तुष्टि मिल्छ, एउटा मानसिक तनाव पनि कम हुँदो रहेछ जस्तो मैले अनुभव गरेँ धेरै साथीहरूको भनाइ सुन्दा। अनि त्यस पछाडि बगिने मन म नियमित सुन्न थालेदेखि नै एकदम यो म मुक्तकहरू यस्तो हुँदो रहेछ भने त्यस पछाडि मात्रै अनुभव भएको, त्यस पछाडि लेख्न थालेको दाजु।
अलि त्यो अघि तपाईँले भने जस्तो पीडाहरू हुँदा केही अब मानसिक तनाव हुँदा हुन्छ नि, केही चिन्ता हुँदा त्यसलाई साहित्यमा उतारे भने जस्तै मुक्तक नै लेखे पनि त्यसले एक किसिमको आनन्द चाहिँ दिन्छ नि त है।
हजुर, एकदम आनन्द दिन्छ सुन्दा, आफूले वाचन गर्दा अनि कसैले सुनिँदाखेरि तपाईँको राम्रो छ भनिँदा त्यसले छुट्टै सन्तुष्टि दिँदो रहेछ दाजु।
अनि तपाईँ विवाहित हो कि अविवाहित हो?
म विवाहित हो दाजु, बिचमा छुट्टीमा गएर विवाह गरेर आएको,
प्रेम विवाह हो कि माघी हो तपाईँको?
माघी विवाह हो।
तपाईँको श्रीमती यता हुनुहुन्छ, तपाईँ उता हुनुहुन्छ, यो टाढा बस्नु पर्दाको अवस्थालाई सम्झेर लेख्नु भएको होला नि मुक्तक, तपाईँ त मुक्तक लेख्ने मान्छे।
हजुर, त्यो पनि छ दाजु, त्यो मुक्तक चाहिँ छन चाहिँ म सुनाउँछु है त। त्यो मुक्तक
हुन्छ।
नजिकिन खोजे पनि झन्झन टाढा भो, मुटु मात्रै आफूसँग धड्कन टाढा भो, बाध्यताले घरै छोडी परदेशिनु परेपछि नजिकिन खोजे पनि झन्झन टाढा भो, मुटु मात्रै आफूसँग धड्कन टाढा भो, बाध्यताले घरै छोडी परदेशिनु परेपछि मुनासँग आफ्नै मुटु मदन टाढा भो, मुनासँग आफ्नै मुटु मदन टाढा भो।
तपाईँ मुक्तक लेखेपछि तपाईँको श्रीमतीलाई पनि सुनाउनुहुन्छ?
हजुर सुनाउँछु, उहाँबाट दिवस हौसला मिल्छ, राम्रो लेख्नु सधैँ प्रगति गर्नुहोस्। सबभन्दा पहिले मैले घर परिवार नै सुनाउँछु, म मौका मिल्दा साथीभाइलाई सुनाउँछु, साथीभाइहरूबाट राम्रो छ भनिसके पछाडि मलाई अझै ऊर्जा थपिन्छ दाजु। त्यो भएपछि चाहिँ दिवस पहिले श्रीमती नहुँदा साथीभाइलाई घर परिवारलाई सुनाउँथेँ, अहिले श्रीमतीलाई नै सुनाउँछु, घर परिवारलाई साथीभाइलाई सबैलाई सुनाउँछु। उहाँहरूले अलिकति अब केही कुराहरू कमी कमजोरी छन् यस्तो गर्दा हुन्छ भने त्यही अनुसार गर्छु, सन्तुष्टि मिल्छ दाजु। दिवस अरूले राम्रो छ भनिदिँदाखेरि चाहिँ
पछिल्लो समय मलाई महसुस भएको एउटा कुरा के हो भने युवा साथीहरूले चाहिँ धेरैले जुन जुन देशमा रहे पनि नेपालमा पनि जुन जुन ठाउँमा रहे पनि मुक्तक लेख्न थाल्नु भएको छ के, यो मुक्तक लेखनको क्रम चाहिँ तीव्र रूपमा अगाडि बढिरहेको हो कि भने जस्तो महसुस भइरहेछ मलाई।
एकदमै हो, त्यो चाहिँ पछिल्लो अवस्थामा तपाईँको यो गजल गजल मुक्तक अब कविताहरू विधा लगभग त साहित्यिक विधा तिनटै आफैमा महत्त्वपूर्ण छन्। तथापि मुक्तक लेखनीमा मान्छेलाई छिटो सिक्न सजिलो हुने जस्तो हो कि, यो मेरो अनुभवमा चाहिँ त्यस्तो लाग्छ। मैले छिटै सिकेँ, मैले गजल पनि लेख कविता पनि लेख्थेँ, तर मुक्तक मैले गजल नलेख्ने होइन, गजल लेख्छु तर मुक्तक जस्तो चोटिलो चाहिँ गजल बन्न सकेन मेरो। त्यही भएर मेरो मुक्तक लेखनी चाहिँ बढी नै छ दाजु। साथीहरूको अरू म मार्फत पनि अब केही साथीहरूले सिक्नुहुन्छ, मैले पनि कोही मार्फत सिकेको हो, त्यो भएर पनि अब मुक्तक अलिक बढी नै प्यारो लाग्छ मलाई।
अनि कति जति लेख्नु भएको छ मुक्तक केही त्यो याद छ सङ्ख्याको रूपमा चाहिँ?
सङ्ख्यात्मक रूपमा मुक्तकै भन्न लायक चाहिँ मेरो 60-70 वटा होला, तर सबै नोट गरेको छैन। अब त्यो 20-25 वटा चाहिँ नोटमा छन् मेरो। अहिले चाहिँ अब लेख्न पर्दो रहेछ, अब चाहिँ मुक्तक मेरो बन्न थालेछ भन्ने लाग्दैछ, अब चाहिँ लेख्छु होला।
अब अर्को मुक्तक सुनौ, फेरि तपाईँको अर्को मुक्तक सुनौ।
तारा दिन सक्छु न त जुन दिन सक्छु, न त तिमीलाई हिरामती सुन दिन सक्छु, तारा दिन सक्छु न त जुन दिन सक्छु, न त तिमीलाई हिरामती सुन दिन सक्छु, सुख अनि खुसी मध्ये दुवै माग्यौ भने प्रिया, थाहा छैन विकल्पमा कुन दिन सक्छु।
अर्को पनि सुनाइदिनुहोस् न, अलि अन्तमा छौँ त्यसैले।
हस् हस् दाजु। गरिब जनता बिर्सिए पदमा पुगेपछि, भुले बाचा के थिए पदमा पुगेपछि, विदेशीको हस्तक्षेप सहिँदैन भन्ने नेता, गरिब जनता बिर्सिए पदमा पुगेपछि, भुले बाचा के थिए पदमा पुगेपछि, विदेशीको हस्तक्षेप सहिँदैन भन्ने नेता, लाचार जस्तै देखिए पदमा पुगेपछि, लाचार जस्तै देखिए पदमा पुगेपछि।
गजब लेख्नु भएको छ। अब चाहिँ छुट्टिनु पर्ने भएछ रुद्रजी, हेर्नुहोस् न समय त्यति लामो पनि रहेन है। हुन्छ, अब अन्तमा तपाईँलाई के भन्न मन लागेको छ आफ्नो कुरा राख्नुहोस्।
हस् दाजु, अब अन्तमा त्यही हो, खुसी लाग्छ यसरी विदेशमा बसेर पनि गजल मुक्तक लेखेर यसरी कार्यक्रममा सहभागी हुन पाउँदा, र अन्तिममा फेरि मलाई जसले माया गरेर मेरो मुक्तक मन पराएर मलाई अत्याधिक भोट दिएर पहिलो स्थानमा पुर्याउनु भयो, उहाँहरूप्रति धेरै आभारी छु, र आभारी छु बकिने मन परिवार र तपाईँप्रति, र मलाई जसले प्रेरणा दिनुहुन्छ मुक्तक लेखनीमा उहाँहरूप्रति पनि धेरै आभारी छु। त्यही हो दाजु,
हुन्छ रुद्रजी, आगामी दिनमा पनि तपाईँसँग तपाईँका मुक्तकहरू पढ्न पाइयोस् है, म यही मुक्तकै क्षेत्रमा तपाईँलाई अझै अगाडि बढेको हेर्न पाऊँ। अहिले चाहिँ छुट्टिन्छौँ है त।
हस् दाजु, धन्यवाद।
हस् नमस्कार। सुन्नुभयो रुद्र कणेलसँग गरिएको कुराकानी। दक्षिण कोरियामा रहने साथी जो बहकिनेमन युट्युब मुक्त कम्पिटिसनको फागुन महिनाको पहिलो हुनुभएको थियो, तिनैजना साथीहरूलाई फेरि पनि बधाई। अरू जो सहभागिता जनाउने साथीहरूलाई धन्यवाद भन्न चाहन्छु। युट्युबमा बहकिनेमन नामकै युट्युब च्यानल छ, त्यसमा हामी हरेक महिना एउटा विषय दिएर कम्पिटिसन राखिरहेका हुन्छौँ सामाजिक विषयमा। त्यही कम्पिटिसनमा भोटिङको आधारले चाहिँ त्यहाँ पहिलो, दोस्रो र तेस्रो छुट्याउँछौँ र कार्यक्रम बहकिनेमनमा उहाँहरूसँग गरिएको कुराकानी प्रस्तुत गर्छौँ, यसो गरिरहेका छौँ। सामाजिक विषयमा साथीहरूलाई मुक्तक लेख्न प्रेरित गर्नको लागि पनि यो कम्पिटिसन सुरु गरिएको हो। यो कम्पिटिसनमा सहभागी हुनको लागि तपाईँले बहकिनेमन BAHAKINE एक स्पेस अनि MAN मन यो नामको युट्युब च्यानल सब्सक्राइब गर्नु पर्यो। त्यसपछि त्यहाँ घन्टी जस्तो चित्र आउँछ, त्यहाँ क्लिक गर्नु पर्यो अनि अरू यो कम्पिटिसनको बारेको भिडियो त्यहीँ आउँछ, त्यहीँबाट तपाईँले जानकारी लिन सक्नुहुन्छ। अथवा बहकिनेमनको फेसबुक पेज यही नामबाटै, बहकिनेमन नामबाटै छ। 143,000+ बढी साथीहरूले लाइक गर्नुभएको छ, त्यहाँ पनि हामी त्यो भिडियो सेयर गरेका हुन्छौँ, त्यहीँबाट पनि तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। तर मुक्तक चाहिँ युट्युबमै आएर कमेन्ट बक्समा पोस्ट गर्नुपर्ने हुन्छ, फेसबुकमा पोस्ट गरेर चाहिँ हुँदैन। कार्यक्रमको करिब अन्ततिर आइसकेका छौँ। गतिन्जेलसँगै बस्नुहुने तपाईँ सबैप्रति आभार व्यक्त गर्न चाहन्छु। यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिनु हुने आत्मीय मित्र जयराम नगरकोटीप्रति कृतज्ञता। म महावीर विश्वकर्मा पनि बहकिनेमनको आजको श्रृङ्खलाबाट चाहिँ ओझेल पर्छु र जाँदा जाँदै भन्छु, बहकिनेमन थाहा सञ्चार नेटवर्क मार्फत सोमबार राति 9:18 जति जाँदा प्रसारण हुन्छ। देशभरिका लगभग 120 रेडियोहरूबाट तपाईँ यो कार्यक्रम सुन्न सक्नुहुन्छ। तपाईँको सल्लाह सुझाव दिँदै गर्नुहोला, फेसबुकमा पनि युट्युबमा पनि दिन सक्नुहुन्छ। आजलाई चाहिँ म महावीर विश्वकर्मा पनि यो श्रृङ्खलाबाट ओझेल पर्छु। हवस्, जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार। Thank you.